الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدًا عبده ورسوله. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. سبحان الذي يسرى بعبده ليلا من المسجد الحرام إلى المسجد الأقصى الذي باركنا حوله لنريه من آياتنا، إنه هو السميع البصير. صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم، ونحن على ذلك من الشاهدين والشاكرين، والحمد لله رب العالمين. میرے دوستو اور پردانشین اسلامک، میری مائیں اور بہنیں اور بیٹیاں، یہ رجب کا آخری عشرہ ہے، بہت جلد شعبان کا مہینہ شروع ہوگا کچھ ہی دن کے اندر میں. ہمیں چاہیے کہ ہم، اگر ہم نے یہ دعا نہیں پڑھی ہے تو اس کو پڑھ لیں اور کثرت سے پڑھیں. اللہم بارک لنا فی رجب و شعبان وبلغنا رمضان، اللہم بارک لنا فی رجب و شعبان وبلغنا رمضان. اے اللہ، رجب کے مہینے میں بھی برکت نصیب فرما اور شعبان کے مہینے میں بھی برکت نصیب فرما. یا اللہ، بلیس اس ان دا منتھ آف رجب، بلیس اس ان دا منتھ آف شعبان، اینڈ گیو اس دا اپرچونٹی ٹو ریچ اینڈ وی کیپ پاس اے منتھ آف رمضان وتھ آفیا. رمضان کے ملنے کی بھی دعا کرنی چاہیے. یہ رجب کا مہینہ ہے. رجب کے مہینے میں زیادہ تر علماء فرماتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم معراج میں تشریف لے گئے، اور ہمیں آپس میں بیٹھ کر ان دنوں کا تذکرہ کرنا چاہیے جن دنوں میں بہت خیر کی باتیں ہوئی ہے. اللہ قرآن میں فرماتے ہیں وَذَكِّرْهُمْ بِأَيَّامِ اللَّهِ، کہتے ہیں وَذَكِّرْهُمْ بِأَيَّامِ اللَّهِ، اللہ کے دن ان کو یاد دلاؤ. اب جس میں اچھی اچھی باتیں ہوئی ہے وہ ہمیں یاد کرنی چاہیے. اسلامی سال کی ابتدا محرم سے ہوئی، اسی مہینے میں قربانیوں کی یادیں تازہ ہوتی ہے، اور ابراہیم علیہ السلام کو 10 محرم کے دن آگ میں ڈالا گیا. سیدنا حسین رضی اللہ تعالی عنہ کو 10 محرم کے دن سجدے کی حالت میں شہادت ملی. اسلامی سال کی ابتدا محرم سے اور انتہا ذوالحجہ میں ہوئی. ذوالحجہ بھی قربانی کے ایام ہیں. اسماعیل علیہ السلام نے قربانی دی، اللہ تعالیٰ نے ان کے بدلے میں ایک جانور کو جنت سے قربانی کے لیے بھیجا. اسلامی سال بھی قربانی سے شروع ہوتا ہے، اسلامی سال عین بھی قربانی سے ہوتا ہے، درمیان میں رجب کا مہینہ ہے، پورے سال میں بہت سارے واقعات ہوئے، اسی لیے وذکرہم بایام اللہ، اللہ کے ان دنوں کو یاد کرنا اور کرانا چاہیے کہ سال میں کیا اور کیا ہو. رجب کا مہینہ جس میں 27ویں رات کو اللہ رب العزت نے اپنے محبوب صلی اللہ علیہ وسلم کو اپنے عرش کے پاس بلایا، وہ مقام وہ درجہ اللہ نے عطا فرمایا اور کسی جس کو دیکھ کر فرشتے بھی حیران تھے. سال کا پہلا آدھا حصہ، اس میں اللہ رب العزت نے نبی اکرم صلی اللہ علیہ وسلم کو صلی اللہ علیہ وسلم کو ربیع الاول کے مہینے میں ولادت عطا فرمائی، اور سال کا دوسرا آدھا حصہ جس میں اللہ نے اس امت کو رمضان کا مہینہ عطا فرمایا. تو اسلامی سال میں کچھ مہینے کچھ دن پروردگار کی طرف سے اللہ کی طرف سے انسان کے لیے خصوصی رحمتیں. نبی اکرم صلی اللہ علیہ وسلم سید الاولین والآخرین ہے، حدیث میں فرمایا کنت نبیا و آدم بین الماء والتین، میں اس وقت بھی نبی تھا جب آدم علیہ السلام بھی پانی اور مٹی کے درمیان میں تھے. البتہ نبوت کا ظہور، اظہار نبوت 40 سال کی عمر میں ہوا. 40 سال کے بعد اس سے پہلے محمد بن عبداللہ دنیا میں تشریف لائے، اور 40 سال کی عمر میں پھر محمد الرسول اللہ صلی اللہ علیہ وسلم. قریباً نبوت کا 7واں سال تھا، مکہ مکرمہ کے قریشی لوگوں نے نبی اکرم صلی اللہ علیہ وسلم سے سول بائیکاٹ کیا، اور مکہ مکرمہ سے باہر ایک جگہ جس کو شعب ابی طالب کہتے ہیں، گویا آپ صلی اللہ علیہ وسلم کو اور ان کے رشتہ داروں کو مکہ مکرمہ سے باہر دھکیل دیا. ایک پہاڑ کی گھاٹی تھی اور وہاں پر ان کو قید کر دیا اور اعلان کر دیا مکہ مکرمہ میں کہ نبی اکرم صلی اللہ علیہ وسلم اور ان کی فیملی کے ساتھ کوئی لین دین نہ کیا جائے. بچے بھی پیاس کی شدت کی وجہ سے بلکتے تھے، ماؤں کے سینوں میں دودھ نہیں رہا جو بچوں کو پلائے، اور کفار اس زمانے میں تماشا دیکھتے تھے، مشرکین مکہ تماشا دیکھتے تھے. ان لوگوں کے دل ایسے سخت ہو چکے تھے کہ ان کو معصوم بچوں پر بھی رحم نہیں آتا تھا. 2.5 سے لے کر 3 سال تک وہاں محصور اور قید کیا گیا، اور روایت میں لکھا ہے سیدنا خدیجۃ الکبریٰ رضی اللہ تعالی عنہا کا ایک قریبی رشتہ دار کھانے کی چیز لے کر دینے کے لیے جا رہا تھا، اس کو بھی راستے میں روک لیا کہ تم کھانا بھی نہیں دے سکتے، نہ تو خود دیتے تھے نہ کسی کو دینے دیتے تھے. اسی طرح 3 سال تک بہت مشکل سے نکالا. انہوں نے باقاعدہ بائیکاٹ کا ایک لیٹر لکھا تھا، اور اس لیٹر کو کعبۃ اللہ پر لٹکایا تھا کہ ہم نے 3 سال کا بائیکاٹ کیا، نہ ان کو ان کے ساتھ کوئی کانٹیکٹ کیا جائے گا، نہ ریلیشن شپ باقی رکھی جائے گی، نہ کھانا نہ پینا نہ کسی قسم کا کانٹیکٹ. نبی اکرم صلی اللہ علیہ وسلم کو اللہ نے وہی بھیجی، انہیں بتلا دو کہ جو لیٹر آپ نے کعبۃ اللہ پر لٹکایا تھا وہ لیٹر کیڑے دیمک کھا چکے ہیں، डिस्ट्रॉयड बाय द वर्म्स, उस कागज में से सिर्फ एक अल्लाह का नाम बाकी है, बाकी पूरा खत जो है लिखा हुआ कीड़े खा चुके थे। अबू तालिब को सुनाया नबी सल्लल्लाहु अलैहि वसल्लम ने, उसी शौब अबी तालिब में बैठकर अबू तालिब ने मक्का वालों को कहा जाओ देखो, जाकर देखा तो बात बिल्कुल सच्ची थी। उसके बाद आहिस्ता आहिस्ता उन्होंने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की रिश्तेदारी का पास रखा, बातचीत करना शुरू किया वगैरह वगैरह। और 10वें साल में आपके चचा फौत हो गए, अबू तालिब वो फौत हो गए। और कुछ अरसे के बाद आपकी बीवी जो हमारी मां है, सबसे पहली सैयदा खदीजतुल कुबरा रजी अल्लाह ताला अन्हा का भी इंतकाल हो गया। तो आपको सपोर्ट करने वाले जो खास थे, अबू तालिब आपके अंकल चचा और आपकी अहलिया मोहतरमा, वो दोनों दुनिया से जा चुके। इसीलिए उस साल को रिवायत में आमुल हुज्न कहते हैं, गम का साल, आमुल हुज्न। दोनों इंतकाल कर गए तो कुरैशी लोगों के लिए अब मैदान बिल्कुल खुला था सताने के लिए, इसलिए कि अब कौन इनको लुकाफ्टर करेगा। अब सारी रिश्तेदारियों को उन्होंने एक तरफ रखकर द लेफ्ट ऑल द रिलेशनशिप बिहाइंड एंड दे स्टार्टेड ट्रबलिंग हिम सो मच दैट नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मेड इंटेंशन, अब तो मक्का वाले मेरी बात तो सुनते नहीं है, लेट मी गो टू ताइफ, इफ इज इन साइड गस्ट पीपल डू नॉट कम एंड डू नॉट लिसन देन दे डू आउट गस्ट। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अंदर में बड़ी कोशिश की लेकिन कोई आने के लिए और सुनने के लिए तैयार नहीं था। तो नबी सल्लल्लाहु अलैहि वसल्लम कहते हैं चलो मक्का वाले नहीं सुनते हैं तो बाहर वाले आउट गस्ट में जाता हूं, वहां तो सुनेंगे। Then Nabi Sallallahu Alaihi Wasallam went to Taif, which is a slave, and to invite them, and invited especially the three leaders, those time those who were living in Taif. Unko jaakar, wo teen bhai the, teenon bade maldar the, aur wo sardar bhi the. Ek ne baat suni Nabi Sallallahu Alaihi Wasallam par, kaha dekho bhai, main Allah ka nabi hu. अल्लाह के एक होने की दावत देने के लिए तुम्हारे पास आया हूं। मेरी माएं और बहनें सिर्फ बयान नहीं, लेडीज भी आपस में एक दूसरे से तबलीग करें, नमाज की दावत दें। आजकल तो बहुत आसान है, व्हाट्सएप के जरिए फलां और फलां को दावत दे सकते हैं, मैसेजेस के जरिए, फोन के जरिए बातचीत करते करते नमाज का भी कहो, अपने औलाद को, अपने पड़ोसी को, अपने रिश्तेदारों को बातचीत करते करते पूछो नमाज पढ़ते हो कि नहीं पढ़ते, नमाज का ये सवाब है, नमाज का पूछो, कुरान तिलावत का पूछो, इसी तरह जिक्रुल्लाह का पूछो, उन्हें बताओ फुला जिक्र करो, फुला कुरान, कुरान की फुला सूरत पढ़ो, कुरान की तिलावत करो, घर में नफल पढ़ो, शराब पढ़ो, चास पढ़ो, फर्ज नमाज पढ़ो, ये सवाब है, ये सवाब है। आज भी तबलीग का दरवाजा सबके लिए खुला है और कयामत तक खुला रहेगा। तो पहले ने कहा अगर आपको अल्लाह ने नबी बनाकर भेजा है तो अनकरीब काबा का पर्दा चाक होने वाला है, काबा का पर्दा खुल जाएगा, यानी काबा आजाद हो जाएगा। दूसरे भाई के पास गए, उसने कहा ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह को तुम्हारे सिवा कोई नबी नहीं मिला। उसने ये कहा देयर वर नोबडी एल्स, यू आर अलोन ओनली दैट अल्लाह मेड यू नबी, अल्लाह शुड सेंड समबडी एल्स, कोई मालदार को भेज देता। तीसरे ने जरा जवाब दिया अगर आप अल्लाह के नबी हैं तो दिस इज अ डिसरिस्पेक्ट टू टॉक टू यू, यानी खिलाफ अदब है आपसे बात करना, और अगर आप नबी नहीं है तो मैं क्यों झूठे आदमी से बात करूं? ये जवाब दिया तीसरे। अब नबी सल्लल्लाहु अलैहि वसल्लम का दिल वहां बहुत गमगीन हुआ, वापस होने लगे तो उन्होंने कुछ शरीर मिस्चीफ और नॉटी यंगस्टर्स को मारने के लिए पीछे कर दिया। गो एंड थ्रो द स्टोन ऑन हिम, इतना पत्थर से मारा आप सल्लल्लाहु अलैहि वसल्लम को कि आपकी जूटियां तो खून से भर गई, आपका पूरा बदन खून से लहू लुहान था। अल्लाहु अकबर। मौलाना अली मियां साहब लिखते हैं, काश के लोग जूटे का लिखते हैं, आपके कपड़े खोलकर देखते तो आपका पूरा बदन में कोई ऐसी जगह नहीं थी जहां जख्म नहीं होगा। इतना पत्थर से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को मारा। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने दुआ फरमाई, ए मेरे अल्लाह, क्या आप मुझसे नाराज है जो आप मुझे उन लोगों के हवाले कर रहे हैं जो मुझसे गुस्से होते हैं? ए अल्लाह, अगर आप नाराज है तो आपको उस वक्त तक मनाऊंगा जब तक मेरे अल्लाह तुम राजी हो जाओ। ये दुआ कर रहे, ए अल्लाह, मैं तेरे चेहरे नूरानी चेहरे के तुफैल मांगता हूं जिससे इस दुनिया का अंधेरा भी खत्म हो सकता है। ए अल्लाह, मेरी मदद फरमा। यूं नहीं कहा कि इस कौम को खत्म फरमा, इस कौम को तबाह फरमा। इतना मार, इतनी ज्यादा तकलीफ कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम बैठ जाते थे पत्थरों खाने की वजह से, तो उठाते थे फिर चलाते थे फिर मारते थे, फिर बैठ जाते थे फिर उठाते थे चलाते थे फिर मारते थे। तहीफ के बारे में उम्मुल मोमिनीन आयशा रजी अल्लाह तआला अन्हा ने पूछा, अल्लाह के रसूल, बदर में आपको बहुत तकलीफ हुई, बदर में क्या हुआ? आपके दांत शहीद हो गए, आप गिर गए, ये खौद जो है जो सर पर आमी लोग पहनते हैं ताकि सर में गोली न लगे, सर में तलवार न लगे, किसी का वार न हो, तो वो जो खौद था, खौद जो था वो खौद आपकी पेशानी में घुस गया। नेल कहते हैं कीला, वो नेल आपकी पेशानी में कि सहाबी निकालते निकालते सहाबी का दांत भी टूट गया ऐसा, और ब्लीडिंग हो रहा और आप खड्डे में गिर गए, आपको बहुत चोट आई। लेकिन फरमाया आयशा, मुझे बदर में वो तकलीफ नहीं हुई जो तकलीफ मुझे ताइफ में हुई है, ताइफ के अंदर। लेकिन ताइफ वालों के लिए क्या दुआ कर रहे हैं? अल्लाहुम्म हदी कौमी फइन्नहुम ला यअलमून, ए अल्लाह, मेरी कौम को हिदायत दे, उन्हें पता नहीं मैं कौन, उन्हें पता नहीं, जाहिल है। They don't know who I am. Allah grant them hidayah. Allah guide them. Allah put them on the straight path. Nabi sallallahu alaihi wasallam, when he returned from Taif, bahut gamgeen the. Oh, he was so sad. Idhar walon ka bhi sulook dekh liya. और ताइफ वालों का भी सुलूक देख लिया, कितनी तकलीफ पहुंचाई। इधर वालों ने आपके कमर पर ओझरी रखी और आपके रास्ते में कांटे बिछाए, इधर वालों ने आपको गालियां दी, उधर वालों ने पत्थरों से मारा। हमारे उस्ताद ने आज से 30-35 साल पहले एक बात कही थी सबक में, वो ताइफ जहां, वो गुलशन जहां, वो अब्र जहां गुलशन तरसता है, अब याद आ रहा है, वो अब्र जहां गुलशन तरसता है, वो ताइफ जहां आपके जिस्म पर पत्थर बरसता है। जिब्राइल अलैहिस्सलाम आते थे, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ऐसा लगता जैसे चौदहवीं रात की चांद, जिब्राइल से ज्यादा खूबसूरत। लेकिन ताइफ में वही नबी है जहां आपके जिस्म पर पत्थर बरसते हैं। गमजदा थे, ही वाज सो सैड, ही वेंट
His cousins, Ummihani radiallahu ta'ala anha, who was a sister of Hazrat Ali. She was living in Makkah Mukarrama. He went there. And dua mangi, Ey Allah, kaash ke mera koi friend hota. Kaash ke mera koi dost hota. Kaash ke mujhe koi tasalli dene wala hota. Aadmi ke ghar par koi musibat aaye to tasalli log dete hain, bhai fikr na karo, sabr karo, fula fula. Kaash ke mujhe koi tasalli dene wala hota. Mera koi gham zada hota. Meri gami mein haath se haath milane wala hota. Koi mera aisa dost hota jo meri dildari karta. Ye alfaaz Nabi Akram sallallahu alaihi wasallam kehte kehte so gaye. Aur usi gham mein aap so gaye. رات کا وقت تھا. بخاری شریف میں بین الیقظتی والمنام, ابھی تو سونے اور جاگنے کے درمیان میں تھے. نہ پراپر سلیپ نہ پراپر اویک, ان بٹوین. بین الیقظتی والمنام الفاظ حدیث. جبرائیل علیہ الصلوۃ والسلام آئے اور آنے کے بعد کہا, اے اللہ کے رسول, ان اللہ یقرؤک السلام ویدعوک. اے میرے نبی, اللہ آپ کو سلام کہتا ہے اور آپ کو بلاتا ہے. دیکھا پیغام آ گیا, ان اللہ یقرؤک السلام ویدعوک. اور آگے فرمایا جبرائیل علیہ الصلوۃ والسلام, ان ربک یشتاق الیک, آپ کا رب آپ کو ملنا چاہتا ہے, تسلی دینا چاہتا. اب اللہ جس کو تسلی دے, اللہ جس کا رفیق بنے, دلدار بنے, اس سے برکت کیا ہے. دنیا میں اگر کوئی بادشاہ آ جائے میرے گھر پر, اگر دنیا کوئی کوئی بڑا مالدار آدمی آ جائے, کہے بھائی فکر نہ کر, ہم تمہارے ساتھ ہیں, جو بھی پریشانی ہوگی, یہاں تو احکم الحاکمین ہے, اللہ ہے. پھر کیا ہوا, اللہ آپ کو بلا رہا ہے, چلو معراج میں. یہ تسلی ہے. کہاں لے جا رہے ہیں؟ اوپر. فکر نہ کرو, چلو میرے گھر, کھانا کھاؤ, آرام سے رہو. کہتے ہیں نا دنیا میں, اللہ اکبر, کیا کہا. لے گئے ان کو مہانی کے مکان سے, کزن کے مکان سے. کہاں؟ حتیم کے پاس, جو حتیم ہے نا, وہاں. وہاں سے زمزم کے پاس, اور آپ کو لائے ڈاؤن کیا اور آپ کے سینے کو کھولا, چاک کیا. صحابی فرماتے ہیں, انس بن مالک رضی اللہ تعالیٰ عنہ, وہ سٹیچز بولتے ہیں نا, وہ سٹیچ لگاتے ہیں ڈاکٹر لوگ آپریشن کرنے کے بعد سینے میں ڈیل کا, وہ سٹیچز میں نے دیکھا. اس زمانے میں بھی ہارٹ کا آپریشن کیا جبرائیل علیہ السلام, ہارٹ کو نکالا اور زمزم سے دھویا, واشڈ ود زمزم. دل کا وضو کروایا, دل کا غسل کروایا, دل کو دھویا. اللہ اکبر. کیوں معلوم ہوتا ہے؟ علماء فرماتے ہیں زمزم کا پانی, چونکہ جبرائیل علیہ السلام تو اوپر سے آئے تھے, جنت کی پلیٹ لے کر آئے, جنت کے کپڑا لے کر آئے, سب کچھ, تو وہاں سے جنت کا پانی بھی لا سکتے تھے کوثر کا دھونے کے لیے, وہ کیوں نہیں لائے؟ امت کو بتلانا تھا کہ دنیا میں اللہ نے جو پانی اسماعیل علیہ السلام کے قدم کے نیچے سے نکالا ہے, جبرائیل علیہ السلام کے پر مارنے سے اس پانی کا درجہ بھی بہت بڑا ہے. زمزم کا بہت بڑا درجہ ہے, لیکن لوگ اس کی قدر نہیں کرتے. کاش کہ ہمیں پتا ہوتا, نبی اکرم صلی اللہ علیہ وسلم نے حجت الوداع میں ڈول بھر کر پانی منگوایا. عبداللہ ابن عباس فرماتے ہیں, ڈول بھر کر پانی زمزم میں نے نکالا کنویں سے اللہ کے نبی صلی اللہ علیہ وسلم کے. اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں, میں چاہتا تو میں خود پانی نکالتا زمزم سے, ڈول بھر کر. اس زمانے میں ڈول سے پانی نکالتے, میں نکالتا, لیکن میں نے نہیں نکالا. तुमसे मंगवाया। क्यों? अगर मैं निकालता तो अब्बास का खानदान जो है आज तक वही खानदान है, जमजम के ऊपर हजरत अब्बास का खानदान है, वही जमजम, ये जो पानी पिलाते हैं ना पूरे सब जगह मक्का मुकर्रमा, ये अब्बास का खानदान, आले अब्बास, आले रसूल सल्लल्लाहु अलैहि वसल्लम, नबी सल्लल्लाहु अलैहि वसल्लम के चचा हजरत अब्बास का ही खान। इसीलिए तो मीना की पहली रात में दूसरे इमामों के यहां सोना वाजिब है मीना में, हज में। हमारे इमाम साहब के सुन्नत मुअक्कदा है जब कंकरी मारकर हम तवाफ़ ज़ियारत के लिए आ जाए फिर दोबारा मीना में जाना है सोने के लिए रात गुजारना, हमारे यहां सुन्नत मुअक्कदा है। दूसरे तीन इमाम की यहां वाजिब है, अगर नहीं गया बगैर किसी उज़र के तो दम देना पड़ेगा तीन दिन का, समझे। लेकिन हजरत अब्बास ने फरमाया कि मैं मक्का मुकर्रमा, मुझे इजाजत दीजिए कि मैं हाजियों को पानी पिलाने की जिम्मेदारी मेरी है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को इजाजत दी और उन्हीं के खानदान में उस वक्त से लेकर आज तक ये जमजम की रिस्पॉन्सिबिलिटी है आज तक। तो पानी मंगवाया मैंने, अगर मैं पानी निकालता तो कयामत तक लोगों को पानी न भरने देते आप लोगों को, वो कहते सुन्नत हम निकालते, इसलिए मैंने नहीं निकाला, तुमसे निकलवाया, तुम लाओ, आपने पिया, बाकी उसमें कुल्ली करके डाला या कुछ भरकर और कहा ये पानी वापस जमजम के कुएं में डाल दो। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का पिया हुआ बचा हुआ पानी उस कुएं में डाला गया। इस्माइल अलैहि सलाम की बरकत, जिब्रील सलाम की बरकत और नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की बरकत। अल्लाह हु अकबर। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का दिल खोल करके अब साफ करके बंद कर दिया गया, अब जन्नत से बुराक लाए, दो सवारी थी याद रखना, एक है बुराक और एक है रफ रफ, दो सवारी। बुराक कहते हैं मक्का मुकर्रमा से लेकर जिस पर बिठा करके ले गए मस्जिद अक्सा तक, उसको बुराक कहते हैं। बरक, बरक के माना बिजली, स्विच ऑन करो लाइट ऑन हो जाती है। यह बुराक इतना फास्ट था कि जहां उसकी निगाह पहुंचती थी वहां एक कदम होता था, बहुत फास्ट। अब वहां पर मस्जिद अक्सा में वहां से दूसरी सवारी, उसका नाम है रफ रफ, हदीस में रफ रफ के माना एलिवेटर, एलिवेटर जो होता है यानी यूं कह दो कि लिफ्ट, लिफ्ट कह दो। अब ये दूसरा है जानवर, ये ऊपर जाएगा, ऐसा नहीं, वो पहला तो सीधा गया मक्का मुकर्रमा से प्लेन की तरह, अब ये जाएगा रॉकेट की तरह ऊपर सीधा आसमान में, पहले आसमान, दूसरे आसमान, तीसरे आसमान, चौथे आसमान, पांचवे आसमान, फिर अर्श और जन्नत, जहन्नम और फिर अल्लाह के अर्श के पास। इसको कहते हैं रफ रफ। मक्का मुकर्रमा से जो सफर है अक्सा तक उसको इसरा कहते हैं, और वहां से लेकर ऊपर तक का जो सफर है उसको मेराज कहते हैं। अब क्या हुआ, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को बिठाया, पहले ले गए मदीना मुनव्वरा, ये आपका मस्कन होगा, यहां आप तशरीफ लाएंगे, इशारा कर दिया हिजरत करके। फिर वहां से ईसा अलैहि सलाम की पैदाइश की जगह, फिर वहां से माउंट ऑफ टूर और मूसा अलैहि सलाम की कब्र। फरमाया मुस्लिम शरीफ में है, सहाबाओं मैंने मूसा अलैहि सलाम को कब्र में खड़े खड़े नमाज पढ़ते हुए देखा है। अंबिया अपनी कब्र में जिंदा है, ये सही हदीस है मुस्लिम शरीफ। और फिर वहां से अक्सर होते होते हो वहां आपने नबी जिब्रील सलाम ने अपने बुराक को बांधा, आज भी लोग कहते ये पत्थर है, वहां सुराख है, यहां बांधा था बुराक, और आप मस्जिद में तशरीफ ले गए। और आप अंबिया अलैहिस्सलाम को पहचानते नहीं थे, क्योंकि आप तो बाद में आए। तो पूछा जिब्रील अलैहिस्सलाम से ये कौन है? फरमाया ये आपके दादा आदम है। ये कौन है? कहा ये आपके खानदान से इब्राहिम अलैहिस्सलाम है, पर दादा इब्राहिम अलैहिस्सलाम। ये कौन है? ये मूसा अलैहिस्सलाम है। ये कौन है? ये ईसा अलैहिस्सलाम। ये कौन है? सबकी पहचान करवाई। जैसे कोई मेहमान आता है तो पहचान करवाते, भाई ये हमारे मिनिस्टर है, ये हमारे फुला है, ये हमारे फुला है, ये हमारे मस्जिद के चेयरमैन साहब है, ये फुला है, ये फुला, पहचान करवाते हैं। जिब्रील अलैहिस्सलाम ने पहचान करवाई, ये कौन है, ये कौन है। अब अजान दी गई, नमाज कौन पढ़ाए? फरमाया जिब्रील अलैहिस्सलाम ने, ये सब के सब आपके इंतजार में खड़े हैं। इसलिए कि कुरान करीम में अल्लाह ने फरमाया وَإِتَخَذَ اللَّهُ مِيثَاقَ النَّبِيِّينَ لَمَا آتَيْتُكُم مِّن كِتَابٍ وَحِكْمَةٍ ثُمَّ جَاءَكُمْ رَسُولٌ مُصَدِّقٌ لِّمَا مَعَكُمْ لَتُؤْمِنُنَّ بِهِ وَلَتَنصُرُنَّهُ। आखिर में एक नबी आएंगे, तुम सारे अंबिया उस पर ईमान लाना और उसकी तस्दीक करना और उसकी जरूरत पड़े तो मदद भी करना। अब यही एक जगह है जहां सब के सब नबी सल्लल्लाहु अलैहि वसल्लम के ऊपर ईमान, आखिरी नबी है ना, सबने देख लिया या। और यही आखिरी नबी कयामत में सबके लिए सिफारिश भी करेंगे। फरमाया अल्लाह के नबी आगे बढ़िए मुसल्ले पर, ये सारे अंबिया आपके पीछे नमाज पढ़ेंगे। गोया आप इमामुल अंबिया है, अंबियाओं के भी इमाम, इमामुल मलाइका भी है। आसमान पर तशरीफ ले गए, पहले आसमान कौन है? फला फला। फिर दूसरे आसमान कौन है? ये बहुत लंबी तफसीर है। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पहले आसमान, दूसरे आसमान, तीसरे आसमान, छोटे आसमान, वहां पर भी वेलकम के लिए अल्लाह पाक ने अंबिया अलैहिस्सलाम को मस्जिद अक्सा से उठा करके वहां पहुंचा दिया। मेरा नबी आए उससे पहले सब वेलकम करो, आसमान के फरिश्ते वेलकम। आप जन्नत में गए, जहन्नम को भी देखा। जिब्रील अलैहिस्सलाम फरमाते मैं आगे नहीं आ सकता, मैं आगे आऊंगा तो मेरा पर भी जल जाएगा। ये सिर्फ आप नबी आगे जा सकते हैं, इमाम अंबिया सिर्फ आगे गए, जिब्रील जैसा फरिश्ता भी नहीं जा सकता। अब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जन्नत में गए और जन्नत में बहुत सारी चीजें देखी। देखा एक आदमी है, कुछ लोग हैं जिन्होंने खेती की है, फार्म में कैसी सीड डालते हैं सोयल में और फिर उगता है वगैरह। वो जैसा ही सीड डाला और खेती तैयार हो गई, वो उसको काटते भी थे और दोबारा खेती बड़ी हो जाती थी फिर काटते। गोया खेती का शौक था उनको जन्नत। ये कौन? फरमाया ये नेक लोग हैं, नेक लोगों की मिसाल है, जिन्होंने नेक अमल किए उनका ये बदला है जन्नत में। फरमाया ये मेरे आगे कौन चल रहा है? कुछ आवाज आ रही है। पूछा जिब्रील ये कौन चल रहा है? नजर नहीं आता। फरमाया जिब्रील अलैहिस्सलाम ने कहा है मेरे नबी तुम्हारा सच्चा पक्का दीवाना सहाबी बिलाल मदीने की जमीन पर चलता है, आवाज आपके आगे जन्नत में आ रही है। वापस आए, बिलाल से पूछा कौन सा अमल करते हैं? मैं भी जन्नत में आपकी चलने की आवाज सुनी। फरमाया कुछ नहीं, जब मैं वुजू करता हूं तो दो रकात तहियतुल वुजू या तहियतुल मस्जिद पर लेता हूं। उस अमल पर देखो जन्नत में चल रहे हैं, आवाज जमीन पर चल रहे हैं, आवाज जन्नत में। ये फिर आप जन्नत के सारे मनाजिर, आठवीं जन्नत जिसको जन्नतुल फिरदौस कहते हैं, सारी जन्नत को अल्लाह पाक ने फरिश्तों से बनवाई, लेकिन जन्नतुल फिरदौस अल्लाह ने खुद अपने हाथ से बनाई। फरमा अल्लाह ये किसके लिए है? فرمایا آپ کی امت کے لیے، فرمایا ہاں ہاں میری امت کے لیے. اللہ نے اپنے ہاتھ سے بنائی، جس کی ایک اینٹ سونے کی اور ایک اینٹ چاندی کی، پرلز کی، ہر چیز سونے کی، پرلز کی بنی ہوئی. فرمایا ہاں آپ کی امت کون؟ میری امت. فرمایا ہاں ان الذین آمنوا وعملوا الصالحات کانت لہم جنات الفردوس نزلا خالدین فیہا لا یبغون عنہا حولا. ایمان لانے والے، نیک عمل کرنے والے، ان کو میں جنت الفردوس کا وارث بناؤں گا اور وہ ہمیشہ ہمیشہ اس میں رہیں گے اور وہاں سے نکالے نہیں جائیں گے. اس کے بعد جہنم بھی بتلائی گئی، ذرا سن بھی لو. معراج میں جہنم بھی دیکھی، اس لیے کہ واقعہ تو ختم نہیں ہوگا، ٹائم چاہیے، لیکن کچھ کام کی بات بتلا دو. اللہ کے نبی جہنم میں گئے دیکھا، کچھ لوگ ایسے ہیں جن کے ہونٹ کاٹے جا رہے. ایک فرشتہ ہے، کیچی لے کر کھڑا ہے، جہنم کی کیچی، جہنم کی سیزر لے کر کھڑا ہے، اور لوگوں کے ہونٹ اونٹوں کے مانند ہیں. اونٹ کا کیسا ہوتا ہے؟ ایسے لمبا منہ، ایسے ہونٹ ہیں جو لمبے اور لٹک رہے ہیں، اور وہ فرشتے ان کے لپس کو کاٹے جا رہے ہیں. The angel are cutting the lips. نبی صلی اللہ علیہ وسلم آسیا جبرائیل، what is this, what's happening here؟ فرمایا اللہ کے نبی یہ وہ لوگ ہیں جو لوگوں میں فتنہ ڈالتے تھے، یعنی دنیا میں ایسی بات کرتے تھے جس سے لوگوں کے کان میں پڑتی، لوگ فتنے میں پڑ جاتے تھے. ادھر کا سنا ادھر، ادھر کا سنا ادھر، لڑائی 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 لڑائی. ان کو یہ سزا ہے. اور اس کے بعد نبی اکرم صلی اللہ علیہ وسلم نے دیکھا یہ کون لوگ ہیں جن کا پورا باڈی جو ہے وہ انسان جیسی ہے، لیکن اوپر یعنی گلے سے لے کر سر تک یہ سور جیسا ہے، پگ جیسا، پگ جیسا. حیران ہوئے، the hair is look like a pig and the body is like a humans. Asked who is this people, what's happening here. فرمایا یہ جھوٹی گواہی دینے والے. They were talking lies and they were giving lie evidence. کورٹ میں جا کر جھوٹی گواہی، ان کا سر سور جیسا ہوگا، ان کا پورا چہرہ سور جیسا ہوگا. نبی اکرم صلی اللہ علیہ وسلم آگے چلے، فرمایا آگے چلو، آگے چلے، دیکھا there are some women are screaming, crying and screaming and the hair is open. پوچھا اللہ کے نبی صلی اللہ علیہ وسلم، who is these women, what's happening here, what they are doing, why they screaming. فرمایا یہ دنیا میں اپنے شوہروں کے ساتھ زبان دراز کرتی تھی. دیکھا میری مائیں اور بہنیں اللہ کے نبی دیکھ کر آئے ہیں جہنم میں، ان عورتوں کو جو لان تان کرتی ہے، گالیاں دیتی ہے، برائیاں کرتی ہے اپنے شوہروں کا، تلخ جواب دیتی ہے. اللہ ہم سب کی حفاظت فرمائے. جو اینٹ کا جواب پتھر سے دیتی ہے، ایک بات کہی تو 10 دندے. یہ خاوند کی اطاعت کے بجائے، ان کے ساتھ حسن سلوک کے بجائے، ان کو جلی کٹی سناتی ہے. یہ کتنی خطرناک. دے آر باکنگ لائک ڈاگز ان جہنم. اللہ نبی صلی اللہ علیہ وسلم سیڈ آئی واز شاک وین آئی سو دی وومنز. اللہ ہم سب کی حفاظت فرمائے، ہماری نسلوں کی بھی اللہ حفاظت فرمائے، آپس میں خوب محبت مودت نصیب کر. آگے چلیے اللہ کے نبی، آگے چلے نبی صلی اللہ علیہ وسلم، دیکھا کچھ لوگ ہیں جو بہت شارٹ کٹ ہے، قد میں چھوٹے ہیں لیکن ان کے اوپر پہاڑ رکھا جا رہا ہے. دا اینجل آر پٹنگ دا ماؤنٹنس آن دا ہیڈ. چھوٹے چھوٹے انسان ان کے اوپر پہاڑ ہے اور وہ پہاڑ میں کچل جاتے ہیں. پہاڑ सवाल रखा जाए छोटे इंसान पर। फरमाए ये कौन है? जिब्रील अलैहिस्सलाम फरमाते हैं अल्लाह के नबी ये आपकी उम्मत में तकब्बुर करने वाले कौन है? दोज हू हैव प्राइड, तकब्बुर, एरोगेंस। मेरे जैसा कौन हो सकता है? हर चीज में अल्लाह कयामत में उनको जलील करेंगे, छोटे बनाएंगे और उन पर पहाड़ रखा जाएगा और उनको कुचला जाएगा। ये अजाब होता रहेगा कयामत तक। और फिर अभी तो वक्त भी खत्म हो गया, एक और अजाब आगे चलिए। फरमाया नबी सल्लल्लाहु अलैहि वसल्लम ने देखा कुछ लोग हैं जिनके सर पर फरिश्ते बड़े बड़े रॉक मार रहे हैं और उनका सर जो है बिल्कुल कुचल जाता है पत्थर से, और तकलीफ पाने के बाद वो फरिश्ता जैसे ही पत्थर लेने के लिए जाता है, वंस ही गोज टू गेट द स्टोन्स द रॉक, इसका सर ठीक हो जाता है, गेट्स बेटर, देन ही हिट्स अगेन, देन ही गोज टू गेट द स्टोन, हिट्स अगेन। फरमाया ये आप कौन है ये लोग? फरमाया ये आपकी उम्मत के बेनमाजी जिनका सर जो है पीलो से, बिस्तर से उठता नहीं था फजर की नमाज के लिए और नमाजों के लिए, आज उनके सरों को पत्थरों से मारा जा रहा है, सर कुचला जा रहा। ये अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने देखा। खैर और भी बहुत सारे पनिशमेंट्स हैं जो बयान किए गए हैं, मुझे तो बयान करना था, इंशाल्लाह जिंदगी बाकी रही तो नेक्स्ट वेनसडे इंशाल्लाह, कि ये मेराज में क्यों गए, मेराज में क्यों ले जाया गया। बात चली थी वहां से कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को बहुत तकलीफ हुई, और भी कुछ डिटेल सुनाएंगे, पहले आसमान पर क्या हुआ, दूसरे आसमान पर क्या हुआ, तीसरे आसमान पर कौन मिले, छोटे आसमान पर और क्या क्या देखा, रास्ते में क्या देखा, वापसी में फिर क्या हुआ जब आप तशरीफ लाए, कितनी देर में गए, कितनी देर में आ गए, और मक्का वालों ने क्या जवाब दिया आपको, फिर आपके सामने पूरा अक्सा दिखाया गया, फिर आपने सारी विंडो गिन करके उन्हें बतला दिया गया। इस सारी बातें हैं, बहुत तफसील से हैं, लेकिन जो बातें कही गई सुनी गई, अल्लाह हम सबको अमल की तौफीक नसीब फरमाए। وآخر دعوانا الحمد لله رب العالمين اللهم لك الحمد كما أنت أهل وصلي على سيدنا محمد كما أنت أهل وافعل بنا ما أنت أهل فإنك أنت أهل التقوى وأهل المغفرة يا أرحم الراحمين يا ذا الجلال والإكرام اللهم صلي على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم يا الله هم سب کی گناہوں کو معاف فرما اللہ ہم سب پر رحم فرما اللہ ہم سب پر کرم فرما اللہ ہماری پریشانیوں کو دور فرما اللہ ہماری مشکلوں کو آسان فرما اللہ بہت کمزور ہے اللہ بہت کمزور ہے نماز میں بھی کمزور قرآن تلاوت میں بھی کمزور اے اللہ ذکر اللہ میں بھی کمزور اے اللہ عمل کرنے میں بھی کمزور اخلاص میں بھی کمزور اے اللہ جسم بھی کمزور ایمان بھی کمزور عبادات بھی کمزور ہماری معاشرتی زندگی بھی کمزور ہمارے آداب اخلاق بھی کمزور اللہ ہماری مدد فرما اللہ ہماری مدد فرما اللہ ہماری مدد فرما اللہ ہماری انگلی پکڑ کر ہمیں صراط مستقیم پر چلا دے اور ہم سے راضی ہو جا اللہ ہم سب کی مغفرت فرما ہماری آل اولاد کی مغفرت فرما ہمارے ماں باپ بھائی بہنوں کی مغفرت فرما اللہ ہمارے رشتہ داروں کی مغفرت فرما اللہ ہمارے اساتذہ کرام مشائخ کی مغفرت فرما اے اللہ پوری امت کی مغفرت فرما زندوں کی مغفرت فرما مردوں کی مغفرت فرما اے اللہ ترکیہ میں اور شام میں جو زلزلہ آیا ہے اللہ وہاں کے مسلمان جتنے لوگ شہید ہو گئے اے اللہ العالمین ان کی قبر کو نور سے منور فرما اور جتنے بچے یتیم ہو گئے الہ العالمین جتنی عورتیں بیوہ ہو گئی الہ العالمین اور جو گھر سے بے گھر ہو گئے الہ العالمین ان کی تو مدد فرما ان کی تو نصرت فرما اے اللہ ان مسلمانوں کی غیب سے مدد فرما اے اللہ تو ہی ہمارا ہے ہمارا کوئی نہیں ہے اے اللہ اے اللہ تیرے پاس خزانے بہت بڑے ہیں اے اللہ تو ان کی غیب سے نصرت فرما لوگوں کا دل اس کی طرف متوجہ فرما اور ان کی نصرت فرما الہ العالمین فلسطین کے مسلمان کی مدد فرما پاکستان ہندوستان اور انگلستان کے مسلمانوں کی مدد فرما یا اللہ جس شہر میں ہم رہ رہے ہیں وہاں کے مسلمانوں کی مدد فرما اے اللہ وہاں جو بے ایمان والے ہیں اللہ ان کو ایمان کی دولت سے مدد فرما ایمان کی دولت سے مالا مال فرما انہیں بھی اے اللہ جنت میں جانے والوں میں سے بنا دے. اے اللہ لوگوں کے فتنوں سے مسلمانوں کی حفاظت فرما. اللہ ہم سب کی پریشانیوں کو دور فرما. اللہ ہماری مشکلوں کو آسان فرما. آنے والوں کو قبول فرما. اس مجمع میں اے اللہ تیرے نبی صلی اللہ علیہ وسلم کی بات اور تیری بات سننے کے لیے دور دور سے آئے سب کا آنا قبول فرما. جو بیمار ہیں انہیں شفا عطا فرما. جو پریشان حال ان کی پریشانیوں کو دور فرما. اے اللہ جو جو تمنائیں لے کر بیٹھے اللہ سب کی جائز تمنائیں پوری فرما. یا اللہ ہمیں رجب اور شعبان میں برکت نصیب فرما اور رمضان کا مہینہ ہمیں نصیب فرما. اللہ اپنے فضل و کرم سے نبی اکرم صلی اللہ علیہ وسلم کے صدقے تو پھیل. اے اللہ ان مخلصین مخلصات کی آمین کے ساتھ ہماری آمین کو ملا کر ہماری دعا اور توبہ کو قبول فرما. وصلی اللہ تعالی علی سیدنا محمد وآلہ وسلم اجمعین برحمتہ.